जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनुहोला।
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको अत्यन्तै लोकप्रिय कार्यक्रम बिहानी पक्कको कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्ण सुदूरपश्चिमवासीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता म नवराज धानुक। हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा र बहस गर्छौँ कार्यक्रम तातो बहसमा। र आज मैले पछिल्लो समयको राजनीतिक घटनाक्रमको क्रममा आज चर्चा गर्न गइरहेको छु र हामी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका चाहिँ केन्द्रीय नेताहरूसँग हामी चर्चा गर्छौँ। र आज हामी पछिल्लो समय जुन चाहिँ सबै जनताको चासो यतिखेर बढेको छ, स्थानीय चुनाव हुन सक्छ कि सक्दैन, संविधान कार्यान्वयनको दिशा कतातिर जान्छ, समग्र सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउने पहल गरिरहँदा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने दलहरूका नेताहरू के गर्दैछन् त, हाम्रा सुदूरपश्चिमका जनता कहिलेसम्म चुप लागेर बस्ने, यी यावत विषयलाई हामी चर्चा गर्दैछौँ। र यतिखेर पछिल्लो समयको राजनीतिक घटनाक्रम र यथार्थ विषयवस्तुलाई कोट्याउँदैछु। हाम्रो बीचमा हुनुहुन्छ पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका एकजना प्रभावशाली नेता, केन्द्रीय सदस्य, सांसद, यतिखेर हाम्रो बीचमा हुनुहुन्छ एनपी साउद। उहाँलाई म वेलकम गर्न चाहन्छु। साउजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। आवाज क्लियर सुनिरहनु भएको छ यहाँले?
हजुर, म सुनिरहेका छु।
अहा, अहिलेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रम जुन किसिमको टिका टिप्पणीहरू बजारमा छन्, समग्र सुदूरपश्चिमवासीले यतिखेर तातो बहस बिहानी पक्कको दिनेश एफएमबाट सुन्दै हुनुहुन्छ, बताइदिनुहोस् अबको राजनीतिक घटनाक्रम कतातिर जाँदैछ?
अब स्थानीय निर्वाचनको प्रक्रियाबाट संविधान कार्यान्वयनको दिशामा हामी अगाडि बढिरहेका छौँ। संविधान संशोधन व्यवस्थापिका संसदभित्र गइसकेको छ र विभिन्न राजनैतिक दलहरूका बिचमा संवाद छलफलहरू चलिरहेको अवस्था छ। र अब माघ 7 गतेभित्र प्रादेशिक र सङ्घीय निर्वाचन समेत सम्पन्न गरेर मुलुकलाई स्थिरताको बाटोमा लैजानका लागि सबै राजनैतिक दलहरूका बिचमा सहकार्य सहमति हुनुपर्ने आवश्यकतालाई दृष्टिगत गरेर नेपाली कङ्ग्रेसले सबै राजनीतिक दलहरूसँग संवाद छलफलको प्रक्रिया अगाडि बढाएको।
तर नेकपा एमाले संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती छ भनिरहँदा नेपाली काङ्ग्रेसले यसलाई किन अगाडि बढायो त भन्ने जनताको प्रश्न पनि छन् त। यो त
राष्ट्रघाती प्रस्ताव चाहिँ होइन, तर सीमाङ्कनको कुरा या संविधान संशोधनको कुरामा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने नेपाली कङ्ग्रेसको पनि सोचाइ छ। त्यसमा एमाले समेतलाई सहमतिमा राखेर यो संविधान संशोधनको प्रक्रियालाई हामी अगाडि बढाउन चाहन्छौँ र यसमा मधेसवादी दलले पनि संविधान संशोधन भइसकेपछि यो निरन्तरको द्वन्द्व, निरन्तरका आन्दोलनहरू र सामाजिक सद्भावमा पुग्न सक्ने खललका प्रश्नहरूलाई व्यक्तिगत गरेर यो संविधान संशोधनपछि मधेसमा कुनै आन्दोलन हुँदैन र मधेसमा आन्दोलन गरिरहेका दलहरू शान्तिका साथ विकास प्रक्रियामा सामेल हुन्छन् भन्ने अनुभूति उनीहरूले नेपाली जनतालाई दिलाउन जरुरी भएको छ र यो संविधानको उनीहरूले संविधान संशोधन मार्फत स्वामित्व ग्रहण गर्नुपर्छ।
भनेपछि अहिलेको अवस्थामा संविधान संशोधनलाई थाती राखेर चुनावको मिति घोषणा गर्नुपर्छ भन्नेतिर पनि नेकपा एमाले यो धारणा अगाडि सारिरहेको अवस्थामा, एनपी साउजी, अहिलेको अवस्थामा हामी चुनावको मिति घोषणा गर्न सकिने अवस्था छैन त?
अब संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ र हामीले संविधान निर्वाचनको मिति पनि सँगै घोषणा गरेर संविधान संशोधनको प्रक्रिया पनि वार्ता सम्वादबाट समाधान गर्दै जाने भन्ने कुरा गर्नै नसकिने कुरा त होइन। मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउनुपर्छ, र मधेसी मोर्चा सहमतिमा आएन भने राजनीतिक विकास निस्किन गाह्रो हुन्छ।
भनेपछि अहिलेको अवस्थामा जुन किसिमको यो चर्चा चलिरहेको छ स्थानीय चुनाव अहिलेको सरकारले गर्न सक्छ कि सक्दैन, फेरि यो जुन निर्वाचन आयोगका आयुक्तले पनि बाहिर भनाइ ल्याउनु भएको छ उहाँले कि यदि 15 दिनभित्र अर्थात् यो माघ 15 गतेभित्र हामीले चाहिँ कानुन दिन सकेनौँ, संसदले कानुन दिएन भने चाहिँ चुनाव गर्न चाहिँ जेठमा गाह्रो छ भनेर उहाँले जुन आफ्नो भनाइ बाहिर ल्याउनु भएको छ यसले जनतामा फेरि प्रश्नचिह्न उठेको छ। अहिलेका राजनीतिक दलले चाहिँ यो भनौँ न गतिलो राजनीतिक खेल खेलेनन् कि यो फेरि गन्दा खेल खेले, यसले चाहिँ नेपाली जनतालाई चाहिँ निराश बनाएको छ। एनपी साउजी,
निर्वाचन सम्बन्धी कानुनहरू माघ 15 गतेभित्र नदिन सकिने होइन, निर्वाचन सम्बन्धी कानुनहरूका बारेमा लगभग सहमति जस्तै छ, त्यसको विरोध गरेको अवस्था छैन र निर्वाचन सम्बन्धी कानुनहरू संसदमा प्रस्तुत भएर समितिमा छलफल हुने स्टेजमा छन् र यस्तो अवस्थामा चाहिँ हामीले 15 गतेभित्र पनि दिन सक्छौँ।
भनेपछि अहिलेको संसदले चाहिँ जुन प्रस्ताव गरेको छ कानुनहरू तिनलाई चाहिँ अगाडि बढाउन सक्छ, जुन चाहिँ धाराहरू माथि छलफल पनि गर्ने भनिएको छ कानुन चाहिँ पास गर्न सक्छ अहिलेको संसदले चाहिँ चुनाव सम्बन्धी कानुनहरूलाई अगाडि बढाउन सक्ने अवस्था देख्नुहुन्छ यहाँले एनपीजी?
अब निर्वाचन सम्बन्धी कानुनहरू बनाउने, निर्वाचन सम्बन्धी कानुनहरूमा छलफल गर्ने कुरामा राष्ट्रिय सहमति नै छ, त्यसमा एमाले पनि सहमत छ र मधेसी मोर्चाका राजनीतिक दलहरू पनि सहमत छन्, हामी त त्यसको प्रस्तावक नै छौँ। त्यसकारण एउटा रेगुलर प्रोसेसमा या नियमित प्रक्रियामा लाग्ने समय भन्दा पनि हामी चाँडो यो कुरालाई टुङ्ग्याएर निर्वाचनको वातावरण बनाउने काममा हामी लाग्न सक्छौँ।
जस्तै अहिले हेर्ने हो भने धेरै जनताको चासो पनि छ यो सुदूरपश्चिममा चाहिँ, अब यो जुन यस क्षेत्रबाट प्रतिनिधि गर्ने यहाँहरू जस्ता यतिखेर प्राविधिक मित्रले केही सङ्केत गर्दै हुनु छ र जुन किसिमले हामी चर्चा गरिरहेका छौँ आदरणीय श्रोता आज यो पछिल्लो समयको राजनीतिक घटनाक्रममा, एनपिजी आवाज सुन्दै हुनुहुन्छ यहाँले? आहा, उहाँसँगको सम्बन्ध सम्भवतः मलाई लाग्छ टेक्निसियन मित्रले आग्रह गर्दै हुनुहुन्छ केही प्राविधिक त्रुटि भएको सङ्केत गर्दै हुनुहुन्छ र आरडी राणा हुनुहुन्छ आज प्राविधिक मित्रको रूपमा र हामी पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा सही र सठिक विश्लेषण गर्ने प्रयास हामी गरिरहेका छौँ। समग्र सुदूरपश्चिमका जनताको चासो हो यतिखेर र यो विषयलाई हामी एकैछिनमा पुनः जोड्ने प्रयासमा छौँ र प्राविधिक मित्र पुनः उहाँलाई चाहिँ सम्पर्कमा जोड्ने प्रयासमा हुनुहुन्छ र वास्तवमा यतिखेर जुन नेपाली राजनीति र समग्र सुदूरपश्चिमका जनताको प्रश्न छ, यस क्षेत्रबाट प्रतिनिधि गर्ने राजनीतिक दलका प्रतिनिधिहरू जो जनताले चुनेर पठाएका छन् तिनले यस क्षेत्रको समग्र विकासका निम्ति आफ्नो पहललाई कसरी अगाडि बढाउँदैछन् त यो विषयलाई पनि मैले जोड्ने क्रममा थिएँ र जुन चुनावको यतिखेर समग्र जनताले वेट गरिरहेका छन् चाँडोभन्दा चाँडो चुनाव हुनुपर्छ, 18-19 वर्ष बितिसकेको छ, एउटा जेनेरेसनको ग्याप हुन लागिसकेको छ, यो अवस्थासम्म चुनाव नहुनु हाम्रो लागि पनि दुर्भाग्य हो र यही विषयमा हामी समग्र सुदूरपश्चिमेली जनताको सवाललाई यतिखेर जोड्ने प्रयासमा जुटिरहेका छौँ। पुनः हामी नेपाली काङ्ग्रेसका प्रभावशाली नेतालाई यतिखेर जोड्दैछौँ। एनपी साउजी पुनः यहाँलाई स्वागत छ। केही त्रुटि देखिरहेको छ, टेक्निकली हामीसँग केही प्रब्लम आएको थियो, यसर्थ म क्षमा माग्न चाहन्छु यहाँसँग सम्बन्धका लागि। र जसरी सुदूरपश्चिमेली जनता र कञ्चनपुर क्षेत्र नम्बर 2 का जनता अहिले पनि त्यहाँको दोदा कटानदेखि लिएर यावत समस्याहरू, ग्रामीण क्षेत्र हो त्यहाँ, अहिले तपाईँले चाहिँ आफ्ना निर्वाचन क्षेत्र जुन निर्वाचन सांसद विकास कोषबाट के कार्यक्रम गर्नुभयो भन्ने जनताको ठुलो चासो छ, एनपिजी आज बताउने एउटा अवसर हो यो, किनभने यतिखेर दिनेश एफएमको अत्यन्तै लोकप्रिय कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ उहाँहरूले।
सांसद पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको प्रक्रियाबाट लगभग 2-3 कार्यकालमा हामीले धेरै ठुला महत्त्वपूर्ण कामहरू गरेका छौँ। ठाउँ ठाउँमा पुलहरू बनेका छन्, विद्यालयलाई सहयोग गर्ने काम भएको छ, कतिपय सामाजिक कामहरू पनि भएका छन्, मन्दिरहरू बनेका छन्, चर्चहरू बनेका छन् र यसरी हामी सांसद विकास कोषको रकमलाई विकासका सानातिना कार्यक्रमहरू मार्फत जनताको घर दैलोमा विकास पुर्याउने अभियान अन्तर्गत हामी अगाडि बढिरहेका छौँ। तपाईँले भन्नुभयो जस्तै दोदा नदी कटानको कुरामा पनि नदी नियन्त्रणका केही कार्यक्रमहरू आएका छन्, गुरी योजनाहरू बनिसकेका छन् र कतिपय ठाउँमा नदी गठबन्धनका कामहरू प्रभावकारी किसिमले अगाडि बढिराखेका छन्। केही ठाउँमा अहिले पनि जनताको सहभागिता, जनताको सहयोगको आवश्यकता छ, विशेष गरेर शङ्करपुर गाविसमा मुद्दा मामिलाका कारणले चाहिँ वर्षौँदेखि नदी नियन्त्रणको काम ढिला हुन गएको छ र यो मुद्दालाई दरकिनार गरेर यो समस्यालाई समाधान गर्नका लागि म सरकारसँग आग्रह गरिरहेको छु।
भनेपछि तपाईँको निर्वाचन क्षेत्र नम्बर कञ्चनपुर दुईमा चाहिँ ग्राभिलहरू बढी आएको देखिएको छ। मन्त्रीज्यू, जुन किसिमले तपाईँले आफ्नो कार्यकालमा पनि तपाईँ सिँचाइ मन्त्री हुँदा धेरै योजनाहरू पार्नु भएको थियो, अहिले पनि हेर्दा धेरै जनताको चासो रहन्छ र धेरै सरकारवाला निकायको पनि प्रश्न के रहन्छ भने यो ग्राभिल क्षेत्रमा चाहिँ सबैको ध्यान जाने र यो बढी भ्रष्टाचार गर्न या केही आर्थिक प्रलोभन पनि देखाउन सकिने कारणले गर्दाखेरि पनि बढी मान्छेको विकासी कार्यक्रममा चाहिँ ग्राभिल नै पर्ने गरे देखिन्छ। एनपी साउजी, किन यस्तो देखिँदो रहेछ? तपाईँ त मन्त्री पनि भएको व्यक्ति, अलिकति यो विषयमा बताउनु न हामीलाई। जस्तै अहिलेको अवस्थामा हेर्ने भने ग्राभिल गर्नका निम्ति मात्रै संसद विकास कोषहरू या स्थानीय जुन चाहिँ जिल्ला विकास नगरपालिकाहरूले पनि त्यसलाई मात्र फोकस गरेको देखिन्छ। यसलाई बढी आर्थिक प्रलोभन देखाउन सकिने र केही भ्रष्टाचार गर्न सकिने शङ्काहरू पनि देखिन्छ। त्यसर्थ पनि यो इस्यु चाहिँ, यो कार्यक्रम चाहिँ बढी आएको देखिन्छ हो एनपी साउजी?
अब यस्ता रकमहरूको दुरुपयोग भएको पनि ठाउँ ठाउँबाट सुन्निमा आएको छ। तर चाहिँ यो दुरुपयोगलाई नियन्त्रण गर्नका लागि जिल्ला विकास समिति या जिल्ला विकास परिषदबाट पारित भएका योजनाहरू सांसदहरूबाट छनौट गराउने र यसको कार्यान्वयनको सम्पूर्ण काम चाहिँ जिल्ला विकास मार्फत नै गराउने भन्ने हाम्रो कार्यविधिमा स्पष्ट व्यवस्था छँदैछ। यदि जिल्ला विकास समितिबाट कार्यान्वयन गर्नुपर्ने कार्यक्रममा कुनै अनियमितता भएको खण्डमा नियामक एजेन्सीहरूले त्यसमा हस्तक्षेप गरेर त्यसलाई हेरेर कानुनी प्रक्रिया अनुसार अगाडि बढ्न सक्ने बाटो पनि खुलै छ। देशभरि पूर्वाधार विकास कोष या संसदीय विकास कोषको रकममा कुनै प्रयोग भएको छैन भन्न म सक्दिनँ, तर त्यो व्यक्ति सापेक्ष पनि हुन्छ। इमान्दारीपूर्वक जनताको प्रतिनिधित्व गर्छु, जनताको सेवा गर्छु, जनतालाई विकासका कामहरूमा विकासका प्रक्रियामा जनतालाई सामेल गरेर प्रभावकारी किसिमले जनमुखी विकास हुन सक्छ भन्ने मान्यता भएका मान्छेहरू नै छैनन् भन्ने कुरा होइन। यो कुरोलाई जनस्तरबाट पनि वास्तवमा बहसमा लगेर जनताको अगाडि पनि जनप्रतिनिधिले उभिनु पर्ने भएको हुनाले यो कुरालाई चाहिँ जनताबाट पनि एकातिर जाँच्न सकिन्छ भने अर्कोतिर नियामक एजेन्सीहरू छन्, उनीहरूले यदि कसैले गल्ती गरेको छ भने कारवाही गर्नु पर्यो, छानबिन गर्नु पर्यो। यो बाटो जहिले पनि खुला छ, तर कार्यक्रम आफैमा राम्रो छ, यो प्रभावकारी छ, यसले जनताका प्राथमिकताहरूको निर्केवल गर्ने क्रममा जनप्रतिनिधिहरूलाई केही निर्णायक अधिकार दिएको हुनाले यसले जनताका चाहनाहरू यी कार्यक्रममा कतिपय ठाउँमा प्रतिबिम्बित भएको स्पष्ट छ।
जस्तै अब कञ्चनपुरको चाहिँ डोके बजारदेखि भनौँ न पूर्णवास एरिया हुँदै बेलौरी दैजी सडक चाहिँ अब केही दिनमा चाहिँ कालो पत्रका लागि चाहिँ उद्घाटन गर्ने कार्यक्रम पनि रहेको भन्ने आएको छ, टेन्डरहरू पनि भइसकेको अवस्था छ। यो तीन खण्डलाई हेर्ने हो भने यो यदि रोड बन्यो भने के हामी चाहिँ औद्योगिक एउटा करिडोरको सम्भावना बोकिरहेको कञ्चनपुरको बेलौरी क्षेत्र या छोटी भन्सार नाकालाई चाहिँ विकास गर्न सक्यौँ र यदि हामीले औद्योगिक क्षेत्रको रूपमा त्यो क्षेत्रलाई विकास गर्न सक्यौँ भने के समग्र हामीले सोचेको समृद्ध सुदूरपश्चिमको एउटा अभियानमा यसले पनि एउटा कडीको रूपमा काम गर्ने सम्भावना देख्नुहुन्छ एनपी साउजी?
अब हुलाकी सडकको डोके बजारदेखि बेलौरी, बेलौरी हुँदै बेलडानी र बेलडानीबाट यता दैजीसम्मको रोडको टेन्डर भइसकेको छ। 6 गते मन्त्रीजी त्यहाँ माननीय मन्त्रीजी आउँदै हुनुहुन्छ, अब त्यसको उद्घाटन शिलान्यासको कार्यक्रम पनि छ भन्ने जानकारीमा आएको छ। र उतातिर त्यो बाटो पक्की सडक सञ्जालले अब आउँदो 2-3 वर्षभित्र सम्पूर्ण प्रक्रियाहरू चाहिँ अगाडि बढ्छन् र कम्प्लिट हुन्छ। त्यसको सँगसँगै एसएनआरटिपी कार्यक्रम अन्तर्गत हामीले चाहिँ बाणीदेखि कन्जसम्म र कन्जबाट यता पचकरियासम्म दोदा पुलसम्म पनि एउटा सडक आउँदैछ र यसले चाहिँ बाणीदेखि पचकरियासम्म जोडेर प्रमुख जो थारूहरूको बस्ती छ त्यसलाई पनि सडक सञ्जालमा चाहिँ ल्याउने कोसिस भइरहेको अवस्था छ। चान्देउदेखि यतातिर चान्देउदेखि भकुन्डा हुँदै सिमरीसम्म पनि सडक विस्तार गर्ने कार्यक्रम छ, सरकारले त्यो कार्यक्रम राखिसकेको छ। यतातिर मालुबेलादेखि सिधै गुलरिया भएर घोडाघाट हुँदै धनगढी जोड्ने अतरिया नै नजानुपर्ने र सिधै जाने बाटो पनि चाहिँ पिच गरेर ठेका भइसकेको अवस्था छ। उतातिर हुनरबाट हामी चाहिँ माइल हुँदै बङ्कमा एउटा सडक रणनीतिक मार्ग बनाउँदैछौँ, त्यसले अबका दिनहरूमा भातपिरको जोखिम कम भएर जानेछ र नयाँ सडक एउटा रणनीतिक सडक पनि बनाउँदैछौँ। पलोपुरबाट बेलौरीसम्मको सडक पिच भइ पिचको लागि ठेक्का भइसकेको अवस्था छ। ठुला ठुला पुलहरू चाहे जोडा नदीमा दुई ठाउँमा चाहे ठुला पुलको ठेक्का भइसकेका छन्, निर्माण प्रक्रियामा छन्। मोहना नदीमा पनि दुई ठाउँमा पुल निर्माण प्रक्रियामा छन्। करिब 20 पुल दुई नम्बर क्षेत्रमा बन्दैछन्। यसले विकास निर्माणका कामहरूले चाहिँ तीव्रता पाएको छ। जनताको तटबन्धनका कामहरू पनि मोहना नदी र दोधा नदी दुईटै ठाउँमा हुँदैछन् र यसले मलाई लाग्छ कि आउँदो समयभित्र एकाध वर्षभित्रै हाम्रो क्षेत्रले पूर्ण रूपमा चाहिँ काँचुली फेर्ने।
तर यो भाषणमा मात्रै सीमित हुने हो कि या यो सरकारले एउटा कार्यक्रम अगाडि ल्याउँछ अर्को सरकार आउने बित्तिकै फेरि कार्यक्रममा चाहिँ परिवर्तन हुने पो हो कि जनताको शङ्का हुनु स्वाभाविक हो या होइन एनपी साउजी?
होइन, अब यसमा चाहिँ भाषणमा मात्रै सीमित त्यो बेला हुन्थ्यो जो बेला सरकारको कार्यक्रममा यी कुराहरू पर्दैनथे। अब ठेक्का भइसकेको छ, ठेकदारहरू काम सुरु गरिसकेका छन्। म त चाहिँ तपाईँ पत्रकारहरूलाई पनि एकचोटि वास्तवमा विकासको रोल मोडेलको रूपमा चाहिँ हाम्रो कञ्चनपुरलाई देखाउनका लागि यो दुई नम्बर क्षेत्र देखाउनका लागि पनि एकचोटि अवलोकन भ्रमणमा पनि लैजाने प्रयत्नमा छु कि हामीले चाहिँ कुन कुन ठाउँमा के कामहरू चाहिँ हामी गरिरहेका छौँ, कसरी गरिरहेका छौँ भन्ने कुरा चाहिँ हामीले चाहिँ म देखाउन पनि चाहन्छु। म सबै दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु कि विकास भन्ने कुरा वास्तवमा चाहिँ भाषणको कुरा मात्रै होइन, व्यवहारमा पनि हामी ल्याउन सक्छौँ। सबै कुरा सरकारको कार्यक्रममा भएको हुनाले यो कार्यक्रममा भएका कुराहरू सबै राजनैतिक पार्टीका नेता पत्रकारहरू उहाँहरू चाहिँ स्थलगत अध्ययनबाट पनि या सम्बन्धित कार्यालयमा पुगेर त्यसको लिगल स्टेटसको बारेमा, कानुनी त्यसको स्टेटसको बारेमा पनि उहाँहरू बुझ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ।
अँ, थ्याङ्क यू सो मच, आफ्नो समय र विचार दिनुभयो विकास निर्माणका लागि, सधैँ यस क्षेत्रको आवाज।
तपाईँले तातो बहसमा पहिलोचोटि मलाई निम्ता दिनुभयो, बोलाउनु भयो, तपाईँको प्रभावकारी कार्यक्रमका लागि तपाईँलाई हार्दिक धन्यवाद।
अँ, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका एकजना प्रभावशाली नेता पूर्व मन्त्री एनपी साउसँग मैले चर्चा परिचर्चा र बहस गरेँ। यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु र व्यापारिक विश्रामपछि नेकपा एमालेका एकजना प्रभावशाली पूर्व मन्त्री र जो चाहिँ अर्थ राज्यमन्त्री रहिसक्नुभएका अर्थ राज्यमन्त्री दामोदर भण्डारीसँगको विशेष चर्चा एकैछिनमा तातो बहसमा जोड्नेछु, किनभने समग्र सुदूरपश्चिममा चाहिँ पश्चिम सेती आयोजना बन्ने भएको छ र यी अब सुनिरहँदा धनगढी उपमहानगरपालिकाको जुन बजेटमा उपभोग खर्च भनेर 4 करोड रुपियाँ छुटाएको छ, यो बजेट कहीँ अर्थ राज्य मन्त्रीले यो विषयमा के भन्नुहुनेछ भन्ने विषयलाई मैले एकैछिनमा जोड्दैछु। यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु। आदरणीय श्रोता, यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। योभन्दा पूर्व यहाँहरूलाई सुन्नुभयो नेपाली काङ्ग्रेसका एकजना केन्द्रीय सदस्य एवं प्रभावशाली नेता एनपी साउसँगको चर्चा भने। आजको यो तातो बहसमा यतिखेर हामी पुनः चर्चा गर्दैछौँ पछिल्लो समयको राजनीतिक घटनाक्रम र समग्र सुदूरपश्चिमलाई विकास गर्नका निम्ति यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग हामीले चर्चा गरिरहेका छौँ र विभिन्न समयमा उहाँहरू यस नेपाल सरकारमा चाहिँ विभिन्न मन्त्रालय सम्हालिसक्नुभएका प्रभावशाली नेताहरू हाम्रा सुदूरपश्चिममा छन् र समग्र सुदूरपश्चिमको परिकल्पना गरिरहँदा उहाँहरूको भूमिका कस्तो हुनुपर्छ, कस्तो भइरहेको छ, यो समग्र विषयलाई जोड्दैछु। यतिखेर हामीसँग हुनुहुन्छ नेकपा एमालेका एकजना पूर्व मन्त्री एवं प्रभावशाली नेता बैतडीका नेता हुनुहुन्छ यतिखेर हामीसँग दामोदर भण्डारी, उहाँलाई म वेलकम गर्न चाहन्छु। भण्डारीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
सुन्दै हुनुहुन्छ होइन? यतिखेर आवाज क्लियर छ? जुन किसिमले अहिले नेपाली राजनीति तातेको छ, बिहानी पख चिसो मौसममा तातो बहस दिनेश एफएम मार्फत यतिखेर सुदूरपश्चिमभरि सुन्दै हुनुहुन्छ नेपाली जनताले, अहिले प्रश्न बताउनुहोस्, स्थानीय चुनावको विषय बडो चर्चामा छ, चुनावको पक्षमा नेकपा एमाले छ या छैन, प्रश्न बताउनुहोस् आज।
नेकपा एमाले सबै तहका चुनावको पक्षमा, संसदमा हामीले पटक पटक कुरा उठायौँ, हिजो सरकारमा हुँदा हामीले तत्सम्बन्धमा स्थानीय निकायको निर्वाचन गरौँ भनेर मन्त्री परिषदबाट प्रस्ताव समेत पास गरेर हामीले संसदमा पेस गरेको, तत्सम्बन्धी आवश्यक कानुनहरू समेत संसदमा प्रस्तुत गरेको सन्दर्भमा नेकपा एमाले यति बेला यो एक वर्षभित्र जुन अब हामीसँग समयावधि यो व्यवस्था विकास संसदको जुन छ यो समयभित्र तिनवटा तहको चुनाव गर्नुपर्ने यो राष्ट्रिय दायित्वलाई पुरा गर्नका लागि अहिले नेकपा एमाले सबै किसिमको चुनाव त्यो संसदको हुनसक्छ त्यो स्थानीय तहको हुनसक्छ त्यो प्रदेशको हुनसक्छ हामी चुनाव घोषणा गर्नुपर्छ भनेर सरकारसँग माग गरिरहेका छौँ।
तर संविधान संशोधनको विपक्षमा नेकपा एमाले किन छ आजको अवस्थामा हेर्ने भने मधेसी थारू अल्पसङ्ख्यक जुन चाहिँ जनजातिहरूको मागलाई चाहिँ सम्बोधन गर्नुपर्ने उहाँहरूलाई पनि त संविधानमा या यो देशको नागरिक हो भन्ने स्वामित्व महसुस गराउनलाई हामीले संविधान संशोधन गर्नुपर्ने यतिखेर नेपाली जनताको आवश्यकता हो नि त यहाँहरूले किन गर्न दिइरहनु भएको छैन भण्डारीजी?
होइन संविधान संशोधनको विपक्षमा नेकपा एमाले मात्र होइन संविधान संशोधनको विपक्षमा आज स्वयं मधेसी मोर्चा समेत यसको विपक्षमा छ उपेन्द्र यादव यसको विपक्षमा हुनुहुन्छ कमल थापा यसको विपक्षमा हुनुहुन्छ विजय कुमार गच्छेदार यसको विपक्षमा हुनुहुन्छ नौवटा राजनीतिक दल सहितको गठबन्धन जुन नेकपा हिमालयको छ त्यो पनि यसको विपक्षमा छ मधेसी जनता यसको विपक्षमा छ नेपाली जनता यसको विपक्षमा छ स्वयं प्रदेश नम्बर 5 का जनता यसको विपक्षमा छन् टोप बहादुर रायमाजी विपक्षमा चन्द्र भण्डारी विपक्षमा स्वयं काङ्ग्रेस माओवादी जो सत्ताको प्रमुख राजनीतिक दलहरू हुन्छ उहाँ समेत विपक्षमा भइरहँदा यो राष्ट्रघाती कदम जनघाती कदम जसले भोलि द्वन्द्वलाई निम्त्याउन खोजिरहेको छ राष्ट्रिय स्वाधीनता राष्ट्रिय अखण्डतालाई कमजोर पार्न खोजिरहेको छ त्यस्तो राष्ट्रघाती प्रस्तावलाई स्वाभाविक रूपमा कुनै पनि राजनीतिक दलको सहमति नभएको अवस्थामा यसलाई बलपूर्वक ल्याउन जुन खोजिएको छ यो नेपाली जनताको चाहना कदापि होइन यो खास गरी बाह्य शक्तिबाट ल्याइएको प्रस्तावलाई सरकारले अगाडि बढाउन खोजिएको छ यो कुनै पनि हालतमा यो सर्वोच्च अदालतको आदेशले पनि त्यो खालको सन्देश दिइसकेको छ कि संविधानको जुन धारा 274 छ 274 समेत प्रदेश सभाको प्रस्ताव आइसकेपछि त्यो एक महिना प्रदेश सभाको प्रस्ताव बाट यो संशोधन प्रस्ताव अगाडि बढाउने भन्ने
जस्तो भण्डारीजी यहाँले भनेअनुसार जुन किसिमले तपाईँले चर्चा गर्दै हुनुहुन्छ नि भण्डारी सर अहिलेको अवस्थामा हेर्ने हो भने अहिले हामीसँग प्रदेश सभा छैन अहिलेको अवस्थामा हेर्ने हो भने रूपान्तरित संसद नै सबै कुराहरूको टेबल टकका लागि अगाडि बढिरहँदा यदि यो विषयलाई हामीले अगाडि बढाउन सकेनौँ र अहिलेको अवस्था राजनीति नै यसरी नै तरलताको अवस्थामा या सङ्क्रमणकाल नै लम्बिने हो भने नेपालमा चुनावै नहुने सम्भावना पनि आकलन गर्न सकिएको छ एकातिर पूर्व राजा फेरि फर्किने पो हुन् कि भन्ने एकातिर शङ्का चलिरहँदा नेपाली जनता चुनावको पक्षमा माहौल आओस् चाँडो मिति घोषणा होस् एउटा राजनीतिक दलहरूले प्रतिबद्धता ल्याओस् एउटा विकासी योजनामा हामी अगाडि बढौँ अब अहिलेसम्म हामी संविधानकै विषयमा चर्चा गरिरहेका छौँ कहिले विकासी योजना यो एजेन्डामा हामी बहस गर्न सक्छौँ यो विषय पनि एउटा चासोको विषय छ भण्डारीजी
होइन यति बेला सरकारलाई चुनाव गर्नका लागि कसले रोकेको छ किन रोकेको छ किन गर्नु खोजिरहेको छैन यो कुरा त हामी पटक पटक भन्न यति बेला संविधान संशोधन आवश्यक हो कि संविधान कार्यान्वयन आवश्यक हो यो देशका संविधान सभाबाट झन्डै 95% सांसदहरूको उपस्थितिमा सहमतिमा मूलधारका राजनीतिक पार्टीहरूको सहमतिबाट जारी गरिएको संविधान अहिले 10% पनि होइन त्योभन्दा कम जुन बाह्य शक्तिबाट उनीहरू प्रभावित भइरहेका छन् उनीहरूको प्रस्ताव त्यो किसिमले आइरहेको छ नेपाल राष्ट्रको होइन मधेसी जनताको होइन मधेसका जनता अहिले पनि उत्पीडनमा छन् शोषण दमनमा छन् विकासबाट टाढा छ मधेस अपेलित छ मधेसभित्र विभेद छ त्यो कसले गरेको यो अहिलेको संविधान संशोधनको प्रस्तावले त्यो कुरालाई सम्बोधन गर्छ
तर हिजोको दिनमा नि दामोदरजी जुन किसिमले तपाईँ त्यतिखेर मन्त्री परिषदमा पनि हुनुहुन्थ्यो तपाईँ यदि चर्चा गर्ने हो भने एकचोटि हामीले संविधान संशोधन गऱ्यौँ होइन त्यो देखियो एउटा त्यति हामीले केही नभए पनि आयोगहरू बनायौँ केही विषयमा हामीले सम्बोधन गर्ने प्रयास गऱ्यौँ तर अहिले हेर्ने हो भने हामी संविधान जारी गर्नका लागि 4 वर्ष खेर फाल्यौँ त्यतिखेर 2064 सालको चुनावपछि हामीले 4 वर्ष खेर फाल्यौँ 2070 सालको चुनावपछि हामी फेरि 4 वर्ष खेर फाल्दैछौँ संविधान जारी भयो संविधानकै पछि हामी दौडिरहँदा कहिले विकास बन्छ जनता ठुलो प्रश्न छ दामोदर भण्डारीजी आज सुदूरपश्चिमका जनतालाई सिधा प्रश्नको सिधा उत्तर दिनुहोस् तपाईँ
होइन म एकदम स्पष्ट ढङ्गले भन्न चाहन्छु कि पछाडि परेको क्षेत्र भेद जाति वर्ग समुदायलाई संविधानले परिभाषित गरेको छ, संविधानले सुरक्षित गरेको छ, अधिकारहरूलाई सुरक्षित गरेको छ। त्यति बेला हाम्रो लक्ष्य भनेको आत्मनिर्भर अर्थतन्त्रबाट अगाडि बढाउने, देशलाई विकास निर्माणको मूलधारा प्रवाहमा सामेल गर्ने भन्ने हाम्रो लक्ष्य हो। यो राष्ट्रको लक्ष्य हुनु पर्दथ्यो, राष्ट्रले त्यो गतिका साथ अगाडि बढ्नु पर्दथ्यो। त्यसका लागि हिजो नेकपा एमालेको नेतृत्वमा सरकार बनिरहँदा हामीले त्यो लक्ष्यका साथ, त्यो उद्देश्यका साथ समाजवाद उन्मुख बजेट तथा नीति कार्यक्रम पनि अगाडि ल्यायौँ। तर आज सरकार त्यो बजेटलाई कार्यान्वयन गर्न चाहँदैन। सुदूरपश्चिम विश्वविद्यालय जुन आङ्गिक बनाउने कुरा फैसला गरेको थियो, आज सरकारले छ महिना बजेट कार्यान्वयन भइसकेको, छ महिना भएको छ, तर यो सरकार अगाडि बढाउन चाहँदैन। सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य थुप्रै देशका राष्ट्रिय गौरवका आयोजनाहरू, त्यो फास्ट्यागको कुरा हुन सक्ला, त्यो अन्य रेल मार्गको कुरा हुन सक्ला, त्यो मेट्रो सिटीको कुरा हुन सक्ला, त्यो अन्य चाहिँ हाम्रा विभिन्न यो खानीहरू छन्, त्यसको उद्घाटन गर्ने कुरा होला। हाम्रो देश कसरी आत्मनिर्भर बन्न सक्छ?
वास्तवमै यो कुरा गरिरहँदा दामोदर भण्डारीजी, तपाईँले जुन कुरा गर्दै हुनुहुन्छ, हिजो मात्रै एउटा बाहिर आएको छ, पश्चिम सेती योजना चाहिँ फेरि आयोजनालाई चाहिँ चाइनाको चाहिँ गर्दै कम्पनीले चाहिँ लिने र उहाँले चाहिँ 75% र नेपाल सरकारले 25% लगानीमा चाहिँ एउटा आयोजनालाई चाहिँ पूर्णता दिने, 750 मेगावाटको विद्युत आयोजनालाई पूर्णता पाउने भएको छ भन्ने खुसीको खबर सुदूरपश्चिमेली जनताले थापाइरहँदा, तपाईँ एउटा पूर्व मन्त्री पनि भएको व्यक्ति, के सम्भावना छ यसले सुदूरपश्चिमलाई विकासी ढाँचा कता लग्न सक्छ यदि यो योजना सफल भयो, यो आयोजनाले हामीलाई चाहिँ समग्र समृद्ध सुदूरपश्चिम बन्ने कुरामा चाहिँ हामी यो योजनाले चाहिँ कतिको पहल गर्ला, यो विषयमा यहाँले के भन्नुहुन्छ पूर्व मन्त्रीज्यू?
यो चाहिँ अहिले पश्चिम क्षेत्र जलविद्युत आयोजना जो 750 मेगावाट उत्पादन गर्ने र त्यो सुदूरपश्चिमको मात्र नभइकन सिङ्गो देशको अर्थतन्त्रमा दीर्घकालीन रूपमा त्यसको महत्त्व र त्यसको सान्दर्भिकता रहेको कुरा स्पष्ट छ। त्यो हामीले सरकारमा रहँदा र चालु आर्थिक वर्षको बजेट वक्तव्यमा होला, त्यो नीति कार्यक्रममा होला, त्यसलाई उच्च प्राथमिकताका साथ, त्यसलाई द्रुत गतिका साथ अगाडि बढाउने भन्ने कुरा हामीले अगाडि सारेका थियौँ। र अहिले त्यसलाई अगाडि बढाउनु पर्छ भन्ने प्रसङ्ग चाहिँ सरकारले उठाएको छ, तर त्यसलाई सुनिश्चित ढङ्गले गर्ने गरी हिजो यिनै विषयहरू संसदमा रहँदा जसरी प्राथमिकता का साथ राज्यले लिनु पर्थ्यो, सरकारले लिनु पर्थ्यो, त्यसरी लिन नसकेको स्थिति र अहिले 3 गर्नेले अगाडि बढाउने कुरा जहाँसम्म छ, त्यो हिजो पनि सरकारले निर्णय गरेको हो। तर यो सरकार त्यसलाई अगाडि बढाउन तयार छ जस्तो मलाई लाग्दैन।
भनेपछि भागभण्डा खोजिरहनु भएको छ तपाईँहरू या राजनीतिक दलहरूले, यो भागभण्डा गर्दा आज समग्र सुदूरपश्चिमको समृद्ध बन्ने कुरामा चाहिँ फेरि प्रश्न चिन्ह आउला जस्तो छ?
होइन, यो लम्बसारवादमा आधारित सरकार भएका कारणले चाइनासँग सम्बन्धित कुराहरू अगाडि बढ्ने यो सरकारका लागि फलामिका चिउरा साबित हुँदैछ। हिजो पनि त्यो मात्र होइन, कतिपय चिन सरकारसँग ऐतिहासिक रूपमा सम्पन्न भएका सन्धि सम्झौताहरू, व्यापार पार पर्ने सम्झौताहरू जसरी कार्यान्वयन गर्न सक्नु पर्थ्यो, आज खास गरी दक्षिणतर्फको दबावका कारणले यो सरकार बढी चाहिँ उताबाट लम्बसार भएका कारणले पश्चिम क्षेत्र जलविद्युत आयोजना पनि 3 गर्जेसँग त्यो चाइनिज लगानीकर्ता संस्था भएका कारणले त्योसँग अगाडि बढाउन यसले त्यति धेरै चासो चिन्ता या सरोकार गर्ला जस्तो मलाई लाग्दैन।
अन्त्यमा जाँदा जाँदै दामोदर भण्डारी पूर्व अर्थमन्त्री पनि भएको नाताले धनगढी उपमहानगरपालिकाको दोस्रो जुन चाहिँ यहाँ चाहिँ नगर परिषद भयो होइन मन्त्रीज्यू, जुन किसिमले हेर्ने हो र तपाईँले अध्ययन पनि होला, यदि बजेटको उसमा चाहिँ जुन चाहिँ उहाँहरूले चाहिँ कार्यनीति कार्यक्रम ल्याउनु भएको छ त्यसमा चाहिँ उपभोग खर्च भनेर 4 करोड रुपियाँ छुटाएको छ, बजेटमा उपभोगको अर्थ के रहन्छ पूर्व मन्त्री भएको नाताले तपाईँले के विश्लेषण गर्नुहुन्छ?
बजेटको कुनै अभाव छैन। हामीले हिजो पनि बजेट वक्तव्य, अहिले पनि आम नेपाली दाजुभाइ दिदीबहिनीहरू खास गरी सुदूरपश्चिमका जनसमुदायलाई हेर्न बुझ्नका लागि पनि म आग्रह गर्न चाहन्छु, त्यसले सिङ्गो सुदूरपश्चिमको जनजीवनमा ठुलो परिवर्तन ल्याउने खालको आधारभूत शिक्षा स्वास्थ्य सुरक्षा जस्ता विषयहरू खास गरी हाम्रा भारतसँग जोडिएका या चिनसँग जोडिएका नाकाहरूलाई व्यवस्थित गर्ने,
त्यो त्यो विषय होइन भण्डारजी, मैले भनेको धनगढी उपमहानगरपालिकाको एउटा बजेट जुन आयो उहाँहरूले चाहिँ नीति तथा कार्यक्रम ल्याउनु भयो, त्यहाँ चाहिँ उपभोग खर्च भनेर 4 करोड रुपियाँ छुटाइएको छ, तपाईँ पूर्व अर्थमन्त्री भएको नाताले अहिले यो प्रश्न बताउनुहोस्, उपभोग खर्च कुन शीर्षक अन्तर्गत खर्च गरिन्छ मलाई बताउनुहोस् त?
धनगढी महानगर उपमहानगरपालिकाको धनगढी र कैलालीका लागि त झन् त्यसको सदरमुकामको चक्रपथ निर्माणका लागि 50-50 करोडको व्यवस्था गरिएको छ चालु आर्थिक वर्षमा, त्यसको छुट्टै कार्यक्रम छुट्टै प्रोजेक्टहरू सञ्चालन गर्ने गरी त्यो प्रस्ताव चाहिँ गरिएको छ, त्यो बजेटमा छ, सरकारले चाहिँ त्यसलाई लागू गर्नका लागि।
तपाईँले फेरि मेरो प्रश्न बुझ्नु भएन दामोदर भण्डारजी, मैले भनेको जुन चाहिँ धनगढी उपमहानगरपालिकाको दोस्रो नगर परिषदले 4 करोड रुपियाँ उपभोग खर्चको शीर्षकमा राखेको छ, उहाँहरूले कार्यालय सञ्चालनको लागि हो भन्दै हुनुहुन्छ, यो उपभोग खर्च कुन शीर्षक अन्तर्गत खर्च गर्न मिल्छ, कुन कुन विधालाई चाहिँ यसले समेट्न सक्छ, मैले बुझ्न खोजेको, मैले बुझेन।
4 करोड नगर परिषदले पास गरेको त्यसको मलाई पनि त्यो थाहा ठ्याक्कै धनगढी उपमहानगरपालिका
यो उपभोग खर्च भनेको छ, यो विषयमा पुनः पनि म मन्त्रीज्यूसँग आगामी दिनमा चर्चा गर्नेछु, आजलाई समय सकियो। उपभोग खर्चको नाममा चाहिँ 4 करोड रुपियाँ छुटाएको छ उपमहानगरपालिकाले, यो विषयलाई म आगामी दिनमा जोड्नेछु। धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु दामोदर भण्डारजी, समय दिनुभयो। हाँ, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग तातो बहसमा आज दुईजना अतिथि हुनुहुन्थ्यो, नेपाली काङ्ग्रेसका नेता एनपी साउद र नेकपा एमालेका नेता दामोदर भण्डारीसँग मैले चर्चा परिचर्चा र बहस गरेँ। तातो बहसमा तातो बहस सुनिदिनुभयो यहाँहरूलाई सम्पूर्णलाई पनि धेरै धेरै आभार व्यक्त गर्दै, प्राविधिक रूपमा सहयोग गर्ने आरडी राणालाई पनि आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज खानु पनि बिदा मान्छु। हवस्, नमस्कार।